यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड़। विद्युत व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच छलफल। आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध आजदेखि शुरू हुँदै र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 11,000 नाग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पिछड़िएका वर्ग, क्षेत्र, लिंग र जात जातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय शिक्षा दिवस 2081 अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक 2081 छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 जारी भएको दिन असोज 2 गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो। यस वर्ष ज्ञान विज्ञान सिप उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस 2081 देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो। अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सह अस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ। सन् 2030 दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाईलाई समावेशी र गुणस्तरीय बनाउनुका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई अझै बढ़ी उत्तरदायी र पारदर्शी बनाउनुपर्ने बताउनु भएको छ। पार्टीको कानून विभाग केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित संविधानको एक दशक कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सभापति देउवाले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको, बरू बढ़ी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार गर्नुपर्ने बताउनुभयो। सभापति देउवाले महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लागि आवश्यक भएको बताउनुभयो। सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महसुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको राष्ट्रिय भेला हिजोदेखि काठमाण्डुको प्रज्ञा भवनमा शुरू भएको छ। आजसम्म चल्ने पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामी छानेले दुई तिहाईको बहुमत नल्याउँदासम्म रासोपा बनाउने अभियानमा निरन्तर जोड़ी रहन आह्वान गर्नुभयो। उहाँले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लड़िरहनु परेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि जुनसुकै परिस्थितिमा दृढतापूर्वक कार्य गर्न आग्रह गर्नुभयो। उहाँले इलाममा संगठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी 2084 सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामी छानेले आफूलाई लालछना लगाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गर्नुभयो। राष्ट्रिय भेलाको पहिलो दिन हिजो कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश तथा छलफल र आज सभापति रवि लामी छानेको राजनीतिक प्रतिवेदन पेश हुनेछ। भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ। भेलाको दोस्रो दिन आज प्रस्तुत हुने सबै प्रतिवेदन र प्रस्ताव उप समूहगत छलफल हुनेछ। आज नै प्रश्नोत्तरका लागि 3 घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ। भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। राष्ट्रपति पौडेलले जो 10 शालिगदेखि हनुमान ढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पैदल गई जात्रा अवलोकन गर्नुभयो। राष्ट्रपति पौडेललाई काठमाण्डु महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गर्नुभएको थियो। इन्द्रजात्रा समारोहमा राष्ट्रपति पौडेलले गणेश भैरव र कुमारीको रथमा दक्षिणा सहित पूजा अर्चना गरी रथयात्राको शुभारम्भ गर्नुभएको थियो। यस्तै जात्रामा उपराष्ट्रपति रामसाहे प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा, नेपाल सरकारका मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरू समेत सहभागी हुनुहुन्थ्यो। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी हिजोको दिन मुख्य रूपमा इन्द्रजात्रा पर्व काठमाण्डू, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवाधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढ़ाउनुपर्नेमा जोड़ दिनुभएको छ। सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोना जस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक हिजो शुरू भएको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बीच श्रव्य दृश्यका माध्यमबाट बैठक शुरू भएको हो। 2 दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ। बैठकको शुरूआत गर्दै अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो। रूपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुहुँदै अध्यक्ष दहालले अब सम्पूर्ण रूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ़ने बताउनुभयो। बैठकमा सहभागीका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसदका दुई ठूला दलको गठबन्धन बनेको बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलाली शाखाले हिजो धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उप प्रधानमन्त्री सिंहले पहिलो पटक सरकार परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताउनुभयो। वहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारी लगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। संघीयताको मर्म र चाहना अनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गति दिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उप प्रधानमन्त्री सिंहको भनाई थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु परेको बताउनु भएको छ। काठमाण्डुमा हिजो नेपाल पर्वतारोहण संघको 34वां वार्षिक उत्सव समारोहमा मन्त्री पाण्डेले अहिले द्वन्द र एक अर्काको खुट्टा तान्ने समय नभएकाले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राख्नुभयो। संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायु सेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आउँदो संसद अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व पर्यटन मन्त्री भीम आचार्यले 10 वर्षमा 1 करोड़ पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड़ दिन र ठूला विमानस्थल सञ्चालन र कार्यक्रममा पूर्व पर्यटन मन्त्री भीम आचार्यले 10 वर्षमा 1 करोड़ पर्यटन भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड़ दिन र ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। भर्खरै प्रसारण भएको समाचारमा नारायण प्रसाद दाहाल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनिससँग हिजो भेटवार्ता गर्नुहुँदै विद्युत व्यापारका विषयमा छलफल गर्नुभएको छ। यसअघि गत सारमै विद्युत व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो। पहिलो चरणमा बंगलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल गरिरहेका सन्दर्भमा अब छिट्टै सम्झौता हुने वातावरण निर्माण भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने 16 श्राद्ध अर्थात पितृपक्ष आजदेखि विधिवत प्रारम्भ हुँदैछ। प्रतिपदा तिथि, श्राद्धको पिण्डदान अपराह कालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। आश्विन शुक्ल पञ्चमी पछिका अष्टमी, द्वादशी र औंसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको 16 श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख समेत रहनुभएका समिति सदस्य प्राध्यापक डाक्टर भट्टराईले जानकारी दिनुभयो। देशका 7 प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ। गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा हिजो भरतपुर क्यान्सर अस्पताल मार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका 7 प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो। यसअघि बागमती प्रदेश अन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको खजुरा बाँकेमा रहेको क्यान्सर उपचार सेवा 2 महिनाको अवधिमा थप 5 प्रदेशमा पुगेको हो। भक्तपुर क्यान्सर अस्पताल मार्फत कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगंज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुर मार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सर सम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ। पछिल्लो समय सहकारी मार्फत पाल्पाका महिलाहरू विभिन्न कृषि उत्पादन तथा बाख्रा पालन गरी उद्यमी बन्नुका साथै आर्थिक रूपमा समेत सबल बन्दै गएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
कामसेन नगरपालिका वडा नम्बर 13 बौगा गुम्बा केरवादेखि तुलसा भण्डारीको खोरमा 22 बाख्रा, कोठमा 2 दुहुना पैँसी र बारीमा तरकारी खेती छ। उहाँ घरमा परिवारसँग बसेर नै विदेशमा कमाएर बचत हुने भन्दा बढी रकम बचत गर्नुहुन्छ। 2068 सालमा गाउँमा सामाजिक मिलनसार उद्यमी महिला सहकारी खोलेदेखि नै उहाँ सहकारीको सदस्य भएर उद्यमी बन्नुभएको छ।
मिलनसार सहकारी संस्थादेखि नै हामीले पहिला अपिल गर्थ्यौँ भने अहिले
महिलाहरूलाई उद्यमी बनाउने उद्देश्य राखेर शुरू भएको सहकारीमा शुरूमा 81 सदस्य रहेकोमा हाल कान्छन नगरपालिका वडा नम्बर 12 र 13 गरी 629 सदस्य रहेका छन्। सहकारी मार्फत कृषिका धेरै क्षेत्रमा काम हुने भए पनि बिउ बाख्राको पाठापाठी उत्पादन प्रमुख रहेको छ। सहकारीले विभिन्न दात्री संस्थासँग मिलेर कान्छनको होलाङ्दीमा 2 करोड बढीको लागतमा पाल्पाको एकमात्र मिलनसार कृषि उपज थोक बजार केन्द्रको स्थापना गरेको छ। मिलनसार सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी,
जन्मदाको दिनदेखि 5 महिनासम्म लगातार रूपमा तौल लिएर हामी सफ्टवेयरमा त्यो रेकर्ड राख्ने गरेका छौँ। सफ्टवेयरको माध्यमबाट 100% हामी बिउ बोकाको हकमा र 50% पाठीको हकमा नेपालका विभिन्न ठाउँमा पाठापाठी उत्पादन गरेर बजारीकरण गर्ने काम गरेका छौँ।
आगामी दिनमा कृषक समूहलाई प्रवर्धन गर्ने, बजार केन्द्रहरूलाई थप व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो।
हामी उहाँहरूको सहकारीमा एउटा कार्यविधि बनाएर तानसेन नगरपालिकाका सम्पूर्ण कृषकहरूले आफूले उत्पादन गरेका कृषि र पशुका वस्तुहरू बिक्री नभइकन धेरै समय बस्नु परेको अवस्था पनि छ, त्यसलाई निवारण गर्न र कृषकहरूलाई आफ्ना उत्पादनहरू मिलनसार कृषि उपज केन्द्रमा ल्याएर बिक्री वितरण गरेर लाभ लिन पनि हामी अनुरोध गर्छौं र प्रवर्धन गर्ने काम पनि हामी गर्छौं।
उपज केन्द्रमा तरकारीको ग्रेडिङ, लेबलिङ, वासिङ, प्याकेजिङ तथा विषादी नष्ट गर्ने लगायतका काम हुने गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली साहित्यका विराट प्रतिभा भैरव बरियालको स्मृतिमा स्थापित विभिन्न 3 पुरस्कार प्राप्तकर्ताको नाम घोषणा गरिएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो। सार्वजनिक विवरण अनुसार 2081 सालको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गामनागेलाई प्रदान गरिने भएको छ। भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ। यही असोज 19 गते भैरव स्मृति दिवसको दिन पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको गुठीका सचिव बसन्त रिजालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा मृत्यु हुने प्यालेस्टिनीको संख्या 41,000 नागेको छ। घटनामा 95,500 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्धका क्रममा मारिनेमा धेरै जसो महिला र बालबालिका रहे पनि हरेक दिन करिब 32 विद्यार्थीले ज्यान गुमाउने गरेका प्यालेस्टिनी शिक्षा मन्त्रालयले जनाए। मन्त्रालयका अनुसार हालसम्म 11,000 भन्दा बढ़ी विद्यार्थीले ज्यान गुमाइसकेका छन्। पश्चिमा देशहरूले युद्ध रोक्नका लागि इजरायललाई आह्वान गरी राखे पनि इजरायलले दिनहुँ गाजा क्षेत्र वरपर आक्रमण जारी नै राखेको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2081-82 प्रारम्भिक 2 महिनामा सरकारको बजेट खर्च करिब 7% भएको देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको 7.39% अर्थात 1,37,55,27,00,000 बराबर बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 18,60,30,30,00,000 बराबरको बजेट ल्याएको छ। यो अवधिमा चालुतर्फ 7.28% अर्थात 82,98,65,00,000 60 लाख बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा 4.23% अर्थात 14 अर्ब 89 करोड 40 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा 10.8% अर्थात 39 अर्ब 67 करोड 22 लाख रुपियाँ बराबर खर्च भएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.52% राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षका लागि 14 खर्ब 71 अर्ब 62 करोड 95 लाख रुपियाँ बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा 1 खर्ब 69 अर्ब 51 करोड 79 लाख बराबर राजस्व संकलन भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनु भएको छ। बल्कु स्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका आर्थिक वृद्धिका लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो। मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना सरकारको रहेको बताउनुभयो। तरकारीमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले विषादी न्यूनीकरण गर्न किसानलाई आग्रह समेत गर्नुभयो। किसानको उत्पादन शहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तै कृषि बजारको आवश्यकता रहेको पनि मन्त्री अधिकारीको भनाई थियो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2081-82 खेतबारी नराखौ बाँझो अन्नबाली फलाउ मिलाई चाँजो पाँजो अभियान सञ्चालन गर्ने भएको छ। सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा त्यस्तो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। प्रदेशका पहाड़ी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल तरकारी मसला खेती घाँस खेती लगाउन उक्त अभियान सञ्चालन गरिने मन्त्री थापाले बताउनुभयो। उहाँले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधि युक्त स्याउ ओखर केरा किवी फलफूलका बगैंचा स्थापना गरिने पनि कार्यक्रममा उल्लेख छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31 अर्ब 62 करोड 98 लाख 28 हजारको बजेट ल्याएको छ। मनकामना केबल कार मंगलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रणालीद्वारा सञ्चालित नेपालको पहिलो केबल कार अब डिजिटल प्रविधिमा रूपान्तरण भई सञ्चालनमा आएको हो। स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका लागि गत असार 31 गतेदेखि केबल कार सेवा बन्द गरिएको थियो। 26 वर्षदेखि एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको मनकामना केबल कार डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रणालीका नायब महाप्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो। अस्ट्रियाको डोपल मेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। नवलपरासी जिल्लाको सुनवल नगरपालिका 2 मा 3,000 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ। संघीय स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गरिएको सुनवल नगरपालिका कि अध्यक्ष विमला अर्यालले जानकारी दिनुभयो। 1.5 बिघा जग्गामा 5 वटा चेम्बर सहितको शीत भण्डारमा 19 करोड 42 लाख लगानी गरिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशरथ रंगशालाको काम छिटो भन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिशमा रहेको बताउनुभयो। मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्डर 17 र अन्डर 20 टोलीलाई विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले दशरथ रंगशालाको कुरा चर्चामा आइरहेकोले छिटो भन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिशमा रहेको बताउनु भएको हो। कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिँदै खेलकुद मन्त्री चौधरीले गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभ कामना दिनुभयो। साफ अन्डर 17 च्याम्पियनशीप 2024 लागि भुटान जाँदै गरेको राष्ट्रिय यु 17 टोली र एसियन कप यु 20 छनौटका लागि ताइपिन जाँदै गरेको राष्ट्रिय यु 20 टोलीको विदाई गरिएको छ। नेपाल पुलिस क्लबले मालदिव्स जारी काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा तेस्रो खेलमा पनि जित निकालेको छ। पुलिसले तेस्रो खेलमा मंगलबार ताजिकिस्तानको डायमेन्ड भलिबल क्लबलाई पराजित गरेको हो। मालदिव्सको मालेमा भएको खेलमा डायमेन्डमाथि पुलिसले 3-0 सोझो सेटमा जित निकालेको हो। पुलिसले पहिलो खेलमा उज्बेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयरफोर्सलाई समान 3-0 सेटमा नै पराजित गरेको थियो। पुलिसले 9 अङ्क जोडेको छ। नेपालको लीगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनशीपमा भाग लिएको हो। लीगको पुलिसले बिहिबार मालदिव्सको क्लब तथा शुक्रबार सोमो चरणको अन्तिम खेल खेल्नेछ। एन्फा महिला लीगमा विभागीय टोली नेपाल एपीएफ क्लबले अपराजित यात्रालाई 6 खेलसम्म पनि कायम राखेको छ। चाँदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा मंगलबार एपीएफले संकटा क्लब विरूद्ध 3-0 गोलको जित निकाल्यो। 5 जितसँगै 6 खेलमा 16 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा कायम छ। तेस्रो हार बिहुरीको संकटा समान खेलबाट 5 अङ्कका साथ सातौं स्थानमा छ। एपीएफलाई जित दिलाउन सरू लिम्बू, अनिता केसी र सविता राणा मगरले गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड़। विद्युत व्यापार सम्झौताका लागि नेपाल र बंगलादेश बीच छलफल। आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने 16 श्राद्ध आजदेखि शुरू हुँदै र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 41,000 नाघ्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।